साधारणतया नेपालीहरूलाई सार्वजनिक र औपचारिक परिवेशमा आफैलाई कम व्यक्त गर्ने प्रवृत्तिका मानिसहरूको रूपमा लिइन्छ, अलिक लेस एक्सप्रेसिभ मानिसको रूपमा लिइन्छ। र म आफै पनि यो कुरा भेट्दछु, म आफै पनि यो कुरा देख्दछु। जब कसैले राम्रो खबर सुनाउँछ वा केही उपहार दिन्छ वा खानेकुरा नै दिन्छ भने पनि मेरो प्रक्रिया सामान्यतया त थोरै मुस्कानसहितको ओहो धन्यवाद मात्र हुन्छ। तर जब म अन्य देशका साथीहरूलाई यसो विचार गर्छु, उनीहरूलाई जब हेर्छु, उनीहरूको प्रतिक्रिया एकदमै फरक लाग्छ। उनीहरूले आफूलाई धेरै एक्सप्रेस गर्छ, उनीहरू धन्यवाद त्यो व्यक्त गर्दा धेरै खुलेर उत्साहपूर्वक र भावनात्मक रूपमा उनीहरूले त्यो आफ्नो शरीरमै देखाइरहेको हुन्छ। उदाहरणको लागि मैले केही साथीहरूलाई मोमो खानुहुँदा विचार गरेर देखेको छु, उनीहरू त्यो मोमोको त्यो स्वादको मजा लिँदै खान्छ, त्यो खुसीको त्यो उज्यालो त्यो मुद्रामा उनीहरूले त्यो मोमोको त्यो स्वाद लिइरहेको हुन्छ। आ कस्तो मिठो, वाउ आई लभ दिस, मलाई कति धेरै मन पर्यो भनिरहेको हुन्छ। तर्कतर्फ नेपालीहरू भने खाना त दुई प्लेट खान्छौँ तर अनुहारमा कुनै प्रतिक्रिया हुँदैन, बाहिर रूपमा कुनै एक्सप्रेसन नै देखिँदैन, मानव उनीहरूको चल्नीमा बन्दुक राखेर खाना लगाइराखेको जस्तो हुन्छ। म यो भनिरहेको छुइनँ कि तपाईँहरू अबदेखि आजबाट एकदमै एक्सप्रेसिभ हुन थाल्नुपर्छ, वचन सुन्दै गर्ने भने आमेन हरेलुया आउनुपर्छ भनेर मैले भनिरहेको छैन। यो व्यक्तिगत कुरा हो, कोही एकदमै एक्सप्रेसिभ हुन्छ, आफूलाई धेरै व्यक्त गर्छ भने कोही गर्दैन, भित्रभित्र हुन्छ। हुन त आहा मोमो कति मिठो अथवा आहा यो खाना कति मिठो भन्दै प्रशंसा गर्दै खानेहरूले पनि कतिपटक केवल नाटक मात्र गरिरहेको हुन्छ, उनीहरूले साँचो रूपमा भनिरहेको हुँदैन। तर जब परमेश्वरको वचनलाई प्रेम गर्ने कुरा आउँछ, हामी आफूलाई एक्सप्रेस नगरी बस्न सक्दैनौँ। परमेश्वरको वचनलाई लिएर हामी कोही पनि रिजर्भ हुन सक्दैनौँ। परमेश्वरको वचनले हाम्रो इन्ट्रोभर्टेडनेसलाई पनि, हामी अलिकति गरम मिजाजको मानिस हौँ, हामी त्यति खुल्दैनौँ भने पनि परमेश्वर वचनले हामीलाई खुल्ने बनाउँछ। फेरि परमेश्वरको वचनको सन्दर्भमा हामीले एउटा कुरा के बुझ्नुपर्छ भने शब्दहरू काफी छैन। आहा परमेश्वरको वचन कति राम्रो कति सुन्दर भन्नु नै पर्याप्त छैन। यदि तपाईँ हामी होइन म परमेश्वरको वचनलाई प्रेम गर्छु भन्छौँ, तर यदि त्यो प्रेम तपाईँ र मेरो दैनिक जीवनमा देखिँदैन भने, यदि परमेश्वरको वचनप्रतिको प्रेमले हाम्रो जीवनलाई आकार दिँदैन भने त्यो व्यर्थ हुन्छ। सो वचनप्रतिको प्रेमलाई हामी केवल नाटकीय अभिव्यक्तिद्वारा मात्र होइन, तर आज्ञाकारिता भक्ति र आफ्नो जीवनमा हुने परिवर्तनद्वारा हामी व्यक्त गर्छौँ। आज हाम्रो पाठमा हामी परमेश्वरको वचनलाई साँच्चै प्रेम गर्ने एकजना व्यक्तिले देख्छौँ, र उसले त्यो प्रेमलाई मुखले पनि व्यक्त गरेको छ र उसले आफ्नो जीवनमा पनि देखाएको छ। भजनकार धर्मशास्त्रप्रतिको आफ्नो प्रेमबारे खुलेर बोल्छ र यो कुरा उसले आफ्नो जीवनमा पनि प्रदर्शन गर्छ। उसले परमेश्वरको वचनलाई प्रेम गर्ने दाबी मात्र गर्दैन, उसले यो देखाउँछ पनि उसको जीवनमा। धर्मशास्त्रले भजनकारलाई कसरी आकार दिएको छ, कसरी उसलाई बुद्धिमान बनाएको छ र कसरी उसको हरेक पाइलाहरूलाई डोर्याएको छ भन्ने कुराको प्रमाण उसको जीवनले दिएको हामी देख्दछौँ। त्यही कुरा आज हामी भजन सङ्ग्रह 119 अध्यायबाट हेर्दैछौँ। सो कृपया तपाईँसँग बाइबल छ भने आफ्नो बाइबलमा भजन सङ्ग्रह 119 अध्यायलाई पल्टाउनुहोस्। भजन सङ्ग्रह 119 अध्यायको आज हामी 97 पददेखि हेर्दैछौँ, हामी 104 पदसम्म हेर्नेछौँ। भजन सङ्ग्रह 119 यो पुरानो करार पर्दछ, यो लगभग बाइबलको बिचको पुस्तक हो, यसलाई पृष्ठ सङ्ख्या 863 भेटाउन सक्नुहुन्छ यदि तपाईँले ठुलो बाइबल प्रयोग गरिराख्नु भएको छ भने। भजन सङ्ग्रह 119 97 104 Psalm 119:97-104 यस खण्डमा भजनकारले परमेश्वरको व्यवस्थाप्रति आफ्नो प्रेम प्रकट गरेको छ र त्यो व्यवस्थाले तिनको जीवनलाई कसरी आकार दिएको छ भनेर पनि देखाएका हामी देख्छौँ। जसै म पढ्छु, कृपया तपाईँ सबैले आफ्नो बाइबलमा हेर्नुहोस्। आहा तपाईँको व्यवस्थालाई म कति प्रेम गर्दछु, दिनभरि म तिनैमाथि मनन गर्दछु। तपाईँका आज्ञाहरू सदाकाल मसँग छन् र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान तुल्याउँछन्। मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्ज्ञान ज्यादा छ, किनकि म तपाईँको कानुनहरूमाथि मनन गर्दछु। धर्मगुरुहरूको भन्दा मेरो समझ अझ बढी छ, किनभने म तपाईँका आदेशहरू पालन गर्दछु। तपाईँको वचन पालन गरौँ भनेर मैले आफ्ना गोडालाई हरेक खराब मार्गबाट अलग राखेको छु। तपाईँका नियमहरूबाट म तर्केको छैन, किनकि तपाईँले नै मलाई सिकाउनु भएको छ। तपाईँका वचनहरू मेरो जिब्रोमा अति स्वादिष्ट छन्, महभन्दा पनि मेरो मुखमा ती बढी मिठा छन्। तपाईँको आदेशहरूद्वारा म समशक्ति प्राप्त गर्छु, यसकारण हरेक झुटा मार्गलाई म घृणा गर्छु। यस खण्डबाट एउटा मुख्य विचार, ठुलो एउटा विषय हामीले सिक्ने भनेको यही हो कि परमेश्वरका जनहरूले परमेश्वरको व्यवस्थालाई प्रेम गर्छन् र त्यसै अनुसार जीवनयापन गर्छन्। सो तपाईँले आजको यस वचनबाट सिक्नुपर्ने एउटै कुरा थियो भने त्यो कुरा यो हो, परमेश्वरका जनहरूले परमेश्वरको व्यवस्थालाई प्रेम गर्छन् र त्यसै अनुसार जीवनयापन गर्छन्। यदि तपाईँ परमेश्वरको जन हो भने, यदि तपाईँ क्रिस्चियन हो भने, यदि तपाईँ नयाँ जन्म पाएको व्यक्ति भने, तपाईँले परमेश्वरलाई प्रेम गर्नुहुन्छ र तपाईँ परमेश्वरको वचनअनुसार जीवनयापन गर्नुहुन्छ। गड्स पिपुल लभ गड्स ल एन्ड लिभ बाइ इट। परमेश्वरका जनहरूले परमेश्वरको वचन, परमेश्वरलाई प्रेम गर्छन् र उहाँको वचनअनुसार जीवनयापन गर्छन्। र भजनकारले परमेश्वरको एउटा सेवकको हैसियतमा, एउटा परमेश्वरको जनको हैसियतमा सर्वप्रथम सबभन्दा पहिले परमेश्वरको व्यवस्थाप्रतिको त्यो आफ्नो प्रेम यहाँ प्रकट गरेको छ र त्यसपछि त्यो व्यवस्थाले तिमीको जीवनलाई कसरी आकार दिएको छ भनेर पनि उसले यहाँ प्रदर्शन गरेको छ। सो दुईवटा बुदाहरू हामी लेख्न सक्छौँ, घोषणा र प्रदर्शन। भजनकारले गरिरहेको घोषणा र भजनकारले गरिरहेको प्रदर्शन, उसले परमेश्वरको वचनप्रतिको आफ्नो त्यो प्रेम घोषणा गरिरहेको छ र उसले परमेश्वरको वचनले उसको जीवन पारेको त्यो प्रभावलाई पनि प्रदर्शन गरिरहेको छ। यो दुईवटा कुरा हामी यहाँ देख्छौँ र प्रत्येक क्रिस्चियनले परमेश्वरप्रतिको प्रेम घोषणा गर्नुपर्छ, परमेश्वरको वचनप्रतिको प्रेम उसले घोषणा गर्नुपर्छ र प्रत्येक क्रिस्चियनले परमेश्वरको वचनको त्यो इफेक्टलाई, त्यसको शक्तिलाई आफ्नो जीवनमा प्रदर्शन गर्नुपर्छ। सो पहिलो घोषणा, पद 97 हेर्नुहोस् न, आहा तपाईँको व्यवस्थामा कति प्रेम गर्दछु, दिनभरि म तिनैमाथि मनन गर्दछु। ओ हाउ आई लभ यो ल। तपाईँलाई लाग्न सक्छ कि भजनकार कुनै अमेरिकी झैँ, विदेशी झैँ अत्यन्त त्यो अभिव्यक्तिपूर्ण रूपमा कुरा गरिरहेका छन्, बढी नै एक्सप्रेस गरिरहेको जस्तो लाग्न सक्छ, तर होइन, भजनकार यहाँ नाटकीय बन्दै छैनन्। भजनकार अनेस्ट भइरहेको छ, इमान्दार साथ बोलिरहेको छ, उसले आफ्नो त्यो भावना दबाउन सकिरहेको छैन। परमेश्वरको प्रेमले उसको जीवनमा, परमेश्वरको प्रेमप्रति उसको त्यो त्यो परमेश्वर वचनप्रति उसको त्यो प्रेमलाई उसले दबाउन सकिरहेको छैन। सो भजनकारको परमेश्वरको वचनप्रतिको प्रेमको यो घोषणा बाहिरी प्रदर्शन मात्र होइन, जस्तो कि फरिसीहरूले मान्छेको सामु मात्र उनीहरूको ध्यान खिच्नलाई, राम्रो बनिनलाई उनीहरूले गर्ने गर्थे, होइन, भजनकारको घोषणा साँचो घोषणा हो। भजनकारले साँच्चै परमेश्वरको प्रेमलाई, परमेश्वरको वचनलाई प्रेम गर्थे र उसको भजनकारसँग भएको त्यो परमेश्वरको वचन सम्बन्धी, परमेश्वरको वचनको गुणहरू सम्बन्धी भएको त्यो ज्ञान नै भजनकारको प्रेमको प्रमाण हो। गएको हप्ता हामीले देख्दै थियौँ कि परमेश्वरको वचन सनातन छ, शक्तिशाली छ र सिद्ध छ र भजनकारले यी सत्यतालाई स्वीकार गरेको छ। तर स्वीकार मात्र गर्दैन, उसलाई परमेश्वर वचनको गुणहरूको बारेमा उसलाई केही ज्ञान मात्र छैन, तर त्यसलाई लिएर ऊ रमाउँछ, ऊ आनन्दित हुन्छ। आहा म तपाईँको व्यवस्थालाई कति प्रेम गर्दछु, आ म तपाईँको कानुनलाई प्रेम गर्दछु, आ ओ हाउ आई लभ यो ल। आफ्नो देशको कानुन व्यवस्थालाई प्रेम गर्छु भन्नेहरू बिरलै पाइन्छ, होइन, हामीमध्ये कसैले पनि स्वभाव गरौँ, आहा म ट्राफिक नियमलाई कति प्रेम गर्छु, आहा म यो कर सम्बन्धी व्यवस्थालाई कति प्रेम गर्छु भन्दैनौँ। वी डोन्ट लभ ल, हामीलाई व्यवस्था मन पर्दैन, हामीलाई कानुनहरू मन पर्दैन, हामी ती कानुनलाई स्वतन्त्रताका लागि त्यो तँगारको रूपमा हामी हेर्ने गर्छौँ। हामी मानिसलाई स्वाभाविक रूपमा हामीले के गर्नुपर्छ र के गर्नु पर्दैन, के गर्नुहुन्छ के गर्नु हुँदैन, हाम्रो हामीलाई कसैले भनिदिएको हामी मन पराउँदैनौँ। व्यवस्थाको काम त्यो र हाम्रो प्राकृतिक अवस्थामा परमेश्वरको व्यवस्थाप्रति हाम्रो मनोवृत्ति पनि उस्तै हुन्छ। प्राकृतिक मानिसले परमेश्वर उहाँको व्यवस्थालाई प्रेम गर्दैन, पुरुषले यसलाई घृणा गर्छ। प्राकृतिक मानिस हरेक दिन परमेश्वरको व्यवस्था भङ्ग गर्दै यसको विरोधमा जिउँछ। त्यसैले मैले भनिरहेको छु, परमेश्वरका जनहरूले चाहिँ परमेश्वरलाई प्रेम गर्दछ र उहाँको वचन अनुसार दिँदछ। जो परमेश्वरको जन होइन, जो मानिस प्राकृतिक छ, जो मानिस सांसारिक छ, जो मानिसले प्रभुलाई चिनेको छैन, जो मानिस आफ्नो पाप र अपराध मरेको छ, उसले परमेश्वरलाई प्रेम गर्न सक्दैन र परमेश्वरको वचनलाई पनि प्रेम गर्न सक्दैन। परमेश्वरको व्यवस्थालाई घृणा गर्ने व्यक्तिबाट परमेश्वरको वचन प्रेम गर्ने व्यक्तिमा परिवर्तन हुन नयाँ जन्मको आवश्यकता पर्दछ। पवित्र आत्माको नयाँ जन्म दिने कामको आवश्यकता पर्दछ। ख्रिस्टमा हामी जो कुनै समय श्रापको यो व्यवस्थाको श्रापको अधीनमा थियौँ, अहिले हामीले छुटकारा पाइसकेको छौँ, हामीले उद्धार पाइसकेको छौँ। अब हामी ख्रिस्टमा भएकोले हामी परमेश्वरको व्यवस्थालाई घृणा गर्दैनौँ तर प्रेम गर्छौँ। हामी उहाँको वचनलाई प्रेम गर्छौँ र भजनकाले जस्तै यसको आज्ञा पालन गर्न हामी खोज्छौँ। र भजनकारको परमेश्वरको वचनप्रतिको प्रेम तिनले भनेका कुराहरूमा मात्र होइन तर आफूले कसरी जीवनयापन गर्छन् भन्ने कुरामा पनि झल्केका हामी देख्दछौँ। पद त्यही 97 खण्ड खमा हेर्नुहोस् न, दिनभरि म तिनैमाथि मनन गर्दछु। सो भजनकारको परमेश्वरको वचनप्रतिको प्रेम तिनको दैनिक रूप दिन जीवनमा झल्किएको छ। भजनकार दिनभरि त्यसैमा मनन गर्दछ, दिनभरि। फेरि दिनभरि भन्नुको अर्थ भजनकारले अरू केही गर्दैनन्, अर्थात् ऊ खाँदा पनि खाँदैन, काम पनि गर्दैन, आफ्नो दैनिक जिम्मेवारी पुरा गर्दैनन् भनेर हामी बुझ्न मिल्दैन। बरु यसको अर्थ यो कि परमेश्वरको वचन भजनकारको मनमा निरन्तर रहिरहन्छ। भजनकारको अधिकांश समय उनको विचारहरू, उनको स्नेहहरू पवित्र शास्त्रद्वारा आकार दिएका छन्। भजनकारले परमेश्वरको वचन पढेर बिर्सिया हुँदैन, तिनी परमेश्वरको वचनको सत्यतामा लागिरहन्छ र त्यसलाई आफ्नो हृदयमा, आफ्नो मनमा गहिरोसम्म त्यसलाई बास गर्न अनुमति दिन्छ। सो भजनकारले परमेश्वरको वचनलाई प्रेम गर्छ, भजनकार परमेश्वरको वचन व्यवस्थालाई उसले प्रेम गर्छ, परमेश्वरको व्यवस्थामाथि नै भजनकार दिन रात मनन गर्छ। प्रिय तपाईँ र म नि, के तपाईँ र म परमेश्वरको वचनलाई प्रेम गर्छौँ? के तपाईँ र म परमेश्वरको वचनलाई प्रेम गर्छौँ? कि हामी दिनरात परमेश्वरको वचन मनन गर्छौँ? कि हामी परमेश्वरको वचन मननमा समय बिताउँदछौँ? कि परमेश्वरको वचनप्रतिको हाम्रो प्रेम हाम्रो दैनिक वचन अध्ययनमा र मननमा देखिन्छ? के तपाईँ परमेश्वरको वचनलाई प्रेम गर्नुभएको कारण वचन पढ्नुहुन्छ? के तपाईँ अहिले पनि यसकारण वचन सुनिराख्नु भएको छ किनभने तपाईँ यसलाई प्रेम गर्नुहुन्छ र तपाईँ परमेश्वरबाट सुन्न चाहनुहुन्छ, तपाईँ आतुर हुनुहुन्छ, तपाईँ व्यग्र हुनुहुन्छ? के तपाईँ चर्च आउनुको मुख्य कारण परमेश्वरको वचनप्रतिको प्रेम हो? होइन भने कुन कुराले तपाईँलाई चर्च आउन आकर्षित गर्छ? यदि परमेश्वरको वचनप्रतिको प्रेमले होइन भने, यदि चर्चमा तपाईँ परमेश्वरको वचन विश्वासयोग्य भई गाइएको, पढिएको, प्रार्थना गरिएको, प्रचार गरिएको कुरा खोजिराख्नु भएको छैन भने तपाईँ के खोजिराख्नु भएको छ? फेरि परमेश्वरको वचन मनन गर्न र दिनौ अध्ययन गर्न हामीलाई कुनै कुराले छेक्नु हुँदैन। परमेश्वरका जनहरू परमेश्वरलाई प्रेम गर्छन्, उनी परमेश्वरप्रति उनीहरूको प्रेम केवल मुखमा मात्र व्यक्त हुँदैन तर उनीहरूको जीवनमा देखिन्छ। उनीहरू परमेश्वरको वचनमा दिनरात मनन गर्छ। यदि तपाईँ परमेश्वरलाई प्रेम गर्छु भन्नुहुन्छ तर परमेश्वरको वचनमा मनन गर्नुहुन्न भने तपाईँ झुट बोलिराख्नु भएको छ। त्यसकारण हामीले तपाईँलाई दिनौ परमेश्वरको वचन मनन गर्न, अध्ययन गर्न सहायता गर्ने उद्देश्यले तपाईँलाई पुस्तकहरू पनि दिएको छौँ। जीवनको लागि सत्यता नामक पुस्तक र त्यस पुस्तक सँगसँगै एक वर्ष बाइबल पठन योजना पनि दिएको छौँ। सो तपाईँहरूको हरेक दिनको बाइबल अध्ययन कस्तो भइरहेको छ? के तपाईँ हरेक दिन परमेश्वरको वचन अध्ययन गर्दा एकदमै आनन्दित भइरहनु भएको छ? भर्खर एक महिना मात्र हुँदैछ, कि तपाईँ अहिले नै थाकिसक्नु भएको छ, कि तपाईँले गिभ अप गरिसक्नु भएको छ। आज फेब्रुअरी 1, तपाईँले परमेश्वरको वचन आज बिहान पढ्नुभयो, हिजो नि, अस्ति नि, तपाईँले परमेश्वरको वचन खोलेर पढ्नुभएको अन्तिमचोटि कहिले थियो? प्रिय परमेश्वरको वचन पढ्नुहोस्, अध्ययन गर्नुहोस् र त्यसमा मनन गर्नुहोस्। वचन नपढी आफ्नो दिन बित्न नदिनुहोस्। परमेश्वरको वचन नपढ्ने त्यो बानी नबसाल्नुहोस्, बानीको विकास हुन नदिनुहोस्। एक दिन स्किप गर्दा अर्को दिन स्किप गर्न सजिलो हुन्छ, र अर्को दिनले अर्को हप्तातर्फ डोर्याउँछ, हप्ताले महिनातर्फ डोर्याउँछ, महिनाले वर्षतर्फ डोर्याउँछ। धेरै क्रिस्चियनहरू यही खतरा भयो जिरहेका छन्। सायद तपाईँहरू पनि यस बिहानी तपाईँहरूमध्ये कतिजना यही खतरा हुनुहुन्छ। तपाईँ आफूलाई क्रिस्चियन भन्नुहुन्छ, तपाईँ परमेश्वरको वचन खोलेर पढ्नुहुन्न, त्यसमा मनन गर्नुहुन्न, त्यसमा तपाईँको हृदय लाग्दैन, तपाईँको मन लाग्दैन हो प्रियहरू, त्यो एकदमै डरलाग्दो कुरा हो, तपाईँको प्राणको निम्ति त्यो एकदमै जोखिमपूर्ण कुरा हो। प्रियहरू जीवनमा, यदि जीवनमा तपाईँले माग्न सक्ने एउटै मात्र कुरा छ भने, र तपाईँलाई दिन सक्ने एउटा मात्र कुरा छ भने, परमेश्वरको वचनको एउटा कपी माग्नुहोस्, परमेश्वरको वचन माग्नुहोस्। किनभने परमेश्वरको वचनले मात्र तपाईँलाई विश्वासद्वारा मुक्तिको निम्ति शिक्षा दिन सक्छ, परमेश्वरको वचनले मात्र तपाईँलाई धार्मिकतामा तालिम दिन सक्छ, यस भक्ति संसारमा भक्तिको जीवन जिउनलाई यसले सुसज्जित पार्न सक्छ। सुप्रियहरू, ख्रीष्टलाई प्रेम गर्छु भनी दाबी गर्नु पर्याप्त छैन। यदि त्यो दाबी उहाँको वचनप्रतिको तपाईँको प्रेममा प्रकट हुँदैन भने, यसुले भन्नुभयो, यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरो आज्ञा पालन गर्दछौ, जसले मलाई प्रेम गर्छ उसले मेरो आज्ञाहरू पालन गर्दछ, अनि उहाँको आज्ञाहरू यस पुस्तकमा लेखिएको छ। अनि तपाईँ आफैलाई क्रिस्चियन भन्नुहुन्छ तर तपाईँ यस पुस्तकलाई लगनशील भएर पढ्नुहुन्न भने, तपाईँ यसमा समय बिताउनुहुन्न भने, तपाईँ धोकामा हुनुहुन्छ। यु बिन सेल्फ डिसेभ्ड। परमेश्वरको जनहरूले परमेश्वरलाई प्रेम गर्छ र त्यो प्रेम उनीहरूले परमेश्वरको वचनलाई प्रेम गरेर प्रकट गर्दछ। भजनकारले परमेश्वरको सेवकको हैसियतमा परमेश्वरको वचनप्रतिको आफ्नो प्रेमको घोषणा मात्र गर्दैनन्, तर त्यो वचनले, त्यो व्यवस्थाले तिनको जीवनलाई कसरी आकार दिएको छ त्यो पनि देखाउँछन्। आजको वचनको दोस्रो हुँदा प्रदर्शन हेर्नुहोस् न, हामी 98 हामी हेर्दै जान्छौँ। सो पहिलो कुरा, वचनले भजनकारको समझलाई आकार दिएको छ, उसको अन्डरस्ट्यान्डिङलाई सेप गरेको छ, अथवा उसलाई समझदार बनाएको छ। 99:100 हेर्नुहोस् न, तपाईँका आज्ञाहरू सदाकाल मसँग छन् र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान तुल्याउँछन्, मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्ज्ञान ज्यादा छ, किनकि म तपाईँको कानुनहरूमाथि मनन गर्दछु, धर्म गुरुहरूको भन्दा मेरो समझ अझ बढी छ, किनभने म तपाईँका आदेशहरू पालन गर्दछु। परमेश्वरको वचनले भजनकारलाई उसका शत्रुहरूभन्दा पनि बुद्धिमान तुल्याएको छ, किनभने भजनकारले परमेश्वरको वचनलाई आफूसँगै राखेको छ, ऊसँगै छ। यो परमेश्वरको वचन दराजमा होइन, झोलामा होइन, गाडीको पछाडि होइन, भजनकारसँगै छ। र अरूहरूसँग अरू पुस्तकहरू थिए होला, तर भजनकारसँग परमेश्वरको वचन थियो र त्यो वचन उसलाई बुद्धिमान तुल्याएको छ। यसो विचार गर्नुहोस् न, भजनकारसित धर्मशास्त्रको सम्पूर्ण क्यानोन पनि थिएन, अर्थात् 66 पुस्तकहरू पनि थिएन, जस जुन हामीसँग छ आज। भजनकार पुरानो कराको मानिस हुन्, हामीसँग 66 पुस्तकहरू छ, हामीसँग विभिन्न संस्करणको बाइबलहरू पनि छ, एउटा मात्र होइन, ESV अध्ययन बाइबल, रेफर्मेसन अध्ययन बाइबल, जोन मकार्थर अध्ययन बाइबल, KGB, TBS, NNRV र अन्य थुप्रै, त्यही पनि भजनकार हामीभन्दा बुद्धिमान छन्। किन? किनकि भजनकारले परमेश्वरको वचन पढ्ने मात्र गरेन, तिनले यसलाई आफ्नो समझलाई आकार दिनलाई अनुमति पनि दिएको छ। उसलाई परमेश्वरको वचनबारे केवल थाहा मात्र भएन, ऊ परमेश्वरको वचन अनुसार जिएको पनि छ। भजनकारले आफ्ना गुरुहरू, आफ्ना शिक्षकहरू समेतलाई उसिनेका छन्, किनभने भजनकारले यो पुस्तकलाई, जुन त्यतिखेर एकदमै आंशिक रूपमा मात्र उपलब्ध थियो, प्रेम गरे र यसको आज्ञा पालन गरे। यहाँ भजनकारलाई गलत नभन्नुहोस्, भजनकारले परमेश्वरको वचन सम्बन्धी आफ्नो ज्ञानबारे घमण्ड गरिरहेको छैन। आई एम द बेस्ट, मैले जति कसले जाने छ र म जस्तो बुद्धिमानी को छ र म जस्तो समझदार को छ र भनेर भन्छ कारणले यहाँनिर फुटनी लगाइरहेको छैन, उसले आफूलाई अरूसँग तुलना गरेर आफूलाई उसले बधाई दिइरहेको छैन, यु आर द बेस्ट भनेर उसले सेल्फ उसले ग्लोरी खोजिरहेको छैन, आफ्नो प्रशंसा खोजिरहेको छैन। भजनकारले आफ्नो जीवनमा परमेश्वरको वचनको शक्तिको गवाही दिइरहेको छ त्यति नै। ठिक, जब तपाईँ परमेश्वरको वचन लिनुहुन्छ, पढ्नुहुन्छ, यसलाई अध्ययन गर्नुहुन्छ, यसले तपाईँलाई परिवर्तन नगरी छाड्दैन, यसले तपाईँलाई बुद्धिमानी नबनाइ छाड्दैन, यसले तपाईँलाई समझदार नबनाइकन छाड्दैन। इफ यु पिक अप गड्स वर्ड एभ्री डे एन्ड रिड इट, इट विल मेक यु वाइज, यसले तपाईँलाई बुद्धिमान बनाएरै छाड्नेछ। र भजनकारको जीवन जसै उसले परमेश्वर वचनलाई प्रेम गरे, यसलाई यसमाथि दिनरात उसले मनन गरे, यसको परिणाम के थियो, यसको इफेक्ट के थियो, यसको फल के थियो, ऊ समझदार भए, ऊ समझदार बने, ऊ बुद्धिमानी बने। सो भजनकारले यहाँनिर परमेश्वरको वचन उसको जीवनमा पारेको त्यो प्रभावहरू बारे बताउँदैछन्। र साथै भजनकारले परमेश्वरको वचनलाई आफ्ना शत्रुहरूभन्दा बुद्धिमानी बुद्धिमान भन्न, आफ्ना शिक्षकहरू वा गुरुहरूलाई गुरुहरूभन्दा पनि बढी जान्ने हुनको निम्ति यो वचन अध्ययन गरेनन्, जस्तो कि आजको धेरै युवाहरूले गर्ने गर्दछन्। भजनकारले परमेश्वरको वचनलाई प्रेम गरेको कारण परमेश्वरको वचन अध्ययन गरे, अरूभन्दा बाठो हुनलाई, जान्ने हुनलाई होइन। He studied God's word because he loved God's word. Parmeshwarko bachan prem gareko karan bhajankar le Parmeshwarko bachan adhyayan gare. Ra unle Parmeshwarko bachan lai prem gareko karan tesko parinam swarup bhajankar le buddhi ra samajh prapta gare. Ra bhajankar le Parmeshwarko bachan lai aafule prem gardako tyo tyo phal yaha katani gariraheka chan. आजको संसारमा हाम्रो स्वाभाविक सोच यस्तो छ कि परमेश्वरको वचन बुझ्नु र ज्ञान प्राप्त गर्नको लागि हामी बाइबल कलेज जानुपर्छ, है, सेमिनरी जानुपर्छ भन्ने छ। तर भजनकारले यसो भन्दैन, जब म बाइबल कलेज गएँ, जब मैले डिग्री हासिल गरेँ, तब म बुद्धिमान भएँ, तब मैले समझ प्राप्त गरेँ। भजनकारले यसो भन्नुहुन्छ, तर उनी यसो भनिरहेछन् कि परमेश्वरको वचनलाई उसले प्रेम गरेको कारण, त्यसैमा मनन गरेको कारण, त्यसलाई दिनरात पालन गरेको कारण ऊ आफ्ना शत्रुहरूभन्दा आफ्ना शिक्षकहरूभन्दा पनि अन्तर्ज्ञानी भए, समझदार भए, बुद्धिमान भए। मलाई गलत नबुझ्नुहोस्, म बाइबल कलेज वा सेमिनरको विरोधी होइन, बाइबल कलेज जानुमा कुनै खराबी छैन, तर हामीले यो कुरा बुझ्नु जरुरी छ कि परमेश्वरको भय नै ज्ञानको सुरुवात हो। बाइबल कलेजको भर्ना नै ज्ञानको सुरुवात होइन, परमेश्वरको भय नै ज्ञानको सुरुवात हो। अनि यो ज्ञान बौद्धिक ज्ञानभन्दा बढी नै छ। डिग्री केवल एउटा कागजको टुक्रा मात्र, बाइबल कलेजमा गएर, सेमिनार गएर, व्यापक रूपमा मेहनत गरेर, अध्ययन गरेर हामी डिग्री हासिल गर्न सकिन्छ, तर परमेश्वरको बुद्धि, समझ, शक्ति केवल धर्मशास्त्रमा गहिरिएर मात्र प्राप्त हुन्छ। सो प्रिय, के तपाईँ ज्ञानी बन्न चाहनुहुन्छ, के तपाईँ बुद्धिमानी बन्न चाहनुहुन्छ, के तपाईँ समझ चाहनुहुन्छ, के तपाईँ परमेश्वरको अनुग्रहद्वारा बचाएको व्यक्तिको रूपमा संसारमा जीवनयापन गर्न चाहनुहुन्छ, त्यसो भने हरेक दिन यो पुस्तक लिनुहोस् र यो पुस्तक पढ्नुहोस्। यसले जे जे भन्छ त्यो पालना गर्ने चेष्टा गर्नुहोस्। जस्तै सुकै मूल्य चुकाउनु परे तापनि यस पुस्तकप्रति आज्ञाकारी हुनुहोस्। ईश्वर भक्तिको निम्ति आत्मिक अनुशासनले गर्दा तपाईँले आफ्ना केही मित्रहरू गुमाउनुपर्छ भने पनि गुमाउन तयार हुनुहोस्। यदि केही पार्टीहरू छुट्छ भने पनि छुटोस्। यदि केही भेटघाट मिटिङहरू छुटाउनुपर्छ भने छुटाउनुहोस्। अरू सबैले रमाइलो गरिरहँदाखेरि, अरूले खेलकुद, कमेडी सो, चलचित्रहरू हेरिरहँदा, घन्टौँ समय त्यसमा बिताइरहँदा, तपाईँ भने परमेश्वरको जनका रूपमा परमेश्वरको वचन खोल्नुहोस् र यसलाई अध्ययन गर्नुहोस्। जसले जे जे गर्छ तपाईँले त्यही गर्न मिल्दैन। संसारले जसो गर्छ तपाईँले त्यसै गर्न मिल्दैन। तपाईँ परमेश्वरका जनको रूपमा परमेश्वरको वचन खोलेर अध्ययन गर्ने मानिस हुनुहोस्। अरूहरू समयअनुसार चलिरहँदाखेरि, संस्कृतिअनुसार चलिरहँदाखेरि, जमानाअनुसार चलिरहँदाखेरि तपाईँ भने यस पुस्तक अनुसार चल्नुहोस्। तपाईँ अड देखिनुहुन्छ, अप्ठ्यारो देखिनुहुन्छ, तपाईँलाई मान्छेले जे नाम दियोस्, न्यारो माइन्डेड, साँगुरो मन भएको, ओल्ड फ्यासन, जसुकै भनोस्, रिलिजियस, सङ्कीर्ण सोच भएको मानिस, तर यो वचन अनुसार जिउनुहोस्, यो वचन अनुसार जिउनुहोस्। हामी समयअनुसार जिउँदो जिउँदैन, हामी जमाना अनुसार जिउँदैनौँ, हामी परमेश्वरको वचन अनुसार जिउँछौँ। जुनै पनि समयमा, जुनै पनि परिस्थितिमा, जुनै सुकै मूल्य चुकाउनु परे तापनि, र यदि तपाईँ आफ्नो फोनबाट मुक्त हुनुहुन्छ भने पनि फोनबाट मुक्त हुनुहोस्, तर परमेश्वरको वचन पढ्नुहोस्। सामाजिक सञ्जालमा के भइरहेको छ भनेर तपाईँले सबै थाहा पाइरहनु आवश्यक छैन। इट्स ओके टु बी मिस्ड आउट। थाहा पाउन आवश्यक छैन, तपाईँले यो पुस्तक थाहा पाउन आवश्यक छ। यो पुस्तकमा लेखिएको कुरा तपाईँलाई जान्न आवश्यक छ। कुन नेताले के भनिरहेको छ, कुन पार्टीले के गरिरहेको छ, कुन सेलिब्रिटीले कोसँग विवाह गरिरहेको छ, कसले के जितिरहेको छ, के हारिरहेको छ, त्यो जान्न आवश्यक छैन। तपाईँलाई यो पुस्तकमा जे लेखिएको छ त्यो जान्न आवश्यक छ, अनि त्यसअनुसार तपाईँ जिउन आवश्यक छ। बिकज यु आर डिफ्रेन्ट, तपाईँ परमेश्वरको जन हो, यु बिन लभ बाई गड एन्ड यु लभ गड। परमेश्वरद्वारा त प्रेम गरिनुभएको छ, तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ। त्यही भएर संसारमा वान थिङ द्याट यु वान नो, तपाईँले जान्न चाहिएको एउटै मात्र कुरा भनेको यो पुस्तकमा के लेखिएको छ। आई वान्ट नो वाट्स रिटन इन दिस बुक। वचनकारको सन्दर्भमा हेर्ने भने परमेश्वरको वचनले वचनकारको समाजलाई केवल आकार मात्र दिएन, उसलाई अरूभन्दा ज्ञानी मात्र बनाएन, तर यसले वचनकारको चरित्रलाई पनि आकार दिएको छ, उसको चरित्रलाई पनि। यो प्रवचनको दोस्रो बुदाको दोस्रो उपबुदा हो। वचनले वचनकारको चरित्रलाई पनि आकार दियो। सो हामी प्रदर्शन हेरिरहेको छौँ, प्रदर्शन। वचनले भजनकारको समाजलाई आकार दियो, र दोस्रो वचनले भजनकारको चरित्रलाई आकार दियो। वचनले भजनकारलाई वाइज व्यक्ति बनायो, उसलाई समझदार व्यक्ति बनायो, उसलाई धेरै ज्ञान थियो, अरूलाई भन्दा उसलाई धेरै थाहा थियो। बट द्याट्स नट द एन्ड, कुरा त्यही सकिँदैन। वचनले भजनकारको चरित्रलाई पनि आकार दिएको छ। 101-102 हेर्नुहोस् न, तपाईँको वचन पालन गरौँ भनेर मैले आफ्ना गोडालाई हरेक खराब मार्गबाट अलग राखेको छु, तपाईँका नियमहरूबाट म तर्केको छैन, किनकि तपाईँले नै मलाई सिकाउनु भएको छ। भजनकार देख्नु त यसरी बुद्धिमान मात्र थिएन, तिनी भक्तिमान मानिस पनि थिए। हि वाज नट जस्ट वाइज बट अल्सो गडली। अर्को शब्दमा भन्यो भने तिनको बुद्धि बौद्धिक वा किताबी वा दार्शनिक ज्ञानमा मात्र सीमित थिएन, तिनको बुद्धि व्यावहारिक थियो, यो चरित्रको बुद्धि थियो। इट वाज अ विजडम अफ क्यारेक्टर। भजनकार चरित्रवान र भक्तिवान व्यक्ति थिए। उसले सिकेको, आर्जन गरेको परमेश्वरको ज्ञानले उसको चरित्रलाई, उसको जीवनलाई सेप गरेको थियो, उसले आकार दिएको थियो। फेरि तपाईँ परमेश्वरको वचनबारे जानकार हुन सक्नुहुन्छ, इट्स पोसिबल, तर पनि गडली नहुन सक्नुहुन्छ, भक्तिमान नहुन सक्नुहुन्छ। परमेश्वरको वचनको ज्ञान डज नट मिन, हुन्छ नि, परमेश्वरको वचन ज्ञान हुनु नै भक्तिवान हुनु होइन। तपाईँलाई परमेश्वरको वचनबारे धेरै थाहा होला, सैद्धान्तिक कुराहरू धेरै थाहा होला, तर यसले तपाईँलाई भक्तिवान मानिस बनाउँछ भने छैन। ज्ञानको वरदानलाई ईश्वर भक्तिसँग तुलना गर्न मिल्दैन। यु क्यान नट कम्पेयर द गिफ्ट अफ विजडम, गिफ्ट अफ नलेज विथ गडलिनेस। मैले बौद्धिक तवरमा बलियो तर घमण्डी र भक्ति धेरै देखेको छु, धेरै मानिसहरू देखेको छु। बौद्धिक रूपमा एकदमै प्रखर, स्ट्रङ, शार्प बौद्धिक रूपमा, तर धेरै घमण्डी, धेरै गडलेस मानिसहरू देखेको छु। तर भजनकारको सन्दर्भमा तिनी ज्ञानी र भक्तिवान दुवै छन्। वचनले तिनलाई उहाँका आज्ञाहरू पालन गर्न सिकायो, तर परमेश्वरको र परमेश्वरको वचन पालन गर्न भजनकारले हरेक खराब मार्गबाट आफूलाई अलग राख्न, टाढै रहन राख्न सिके। भजनकारले आफ्ना गोडालाई हरेक दुष्ट मार्गबाट, हरेक फराकिलो मार्गबाट, हरेक आरामदायी मार्गबाट टाढा राखेको छ, र यसको सट्टामा भजनकारले तिनका लागि परमेश्वरले तयार पारिदिनु भएको त्यो साँगुरो मार्ग, त्यो कठिन र काँडेदार मार्ग उसले रोजेको छ। परमेश्वरको व्यवस्थाप्रतिको आज्ञाकारिता पुरा होस् भनेर तिनी पापबाट टाढा टाढा बसेका छन्। त्यसले परमेश्वरको वचन नरकको डरले नरक गइन्छ कि भनेर त्यो आगोको डरले नरकको आगोले पोल्छ भन्ने डरले पालन गरिरहेको छैनन्, तर आफ्नो पवित्र परमेश्वरको विरुद्ध पाप गर्ने डरले पालन गरिरहेको छ। नरकको डरले परमेश्वरको वचन पालन गर्ने एउटा कुरा, तर मेरो पिताको चित्त दुख्छ, मेरो पिता दुखित हुनुहुन्छ भनेर उहाँलाई दुखित नतुल्याउने डरले आज्ञा पालन गर्नु अर्कै कुरा हो। भजनकार पाप गर्न डराउँथे किनभने पाप परमेश्वरको पवित्रताको विरुद्ध विद्रोह हो भने उसलाई थाहा थियो। किसान प्रभुको जन चार्ल्स ब्रिजेसले भने चाहिँ पापी नरकको डरले तर्सिन्छ, तर परमेश्वरको सन्तान पापको डरले। एउटा बाहिरी कर्मबाट मात्र जोगिन खोज्छ, तर अर्कोले पापप्रतिको प्रेम नै मार्ने प्रयास गर्छ। सो तपाईँ कुन व्यक्तिमा पढ्नुहुन्छ? तपाईँ किन बाइबल अध्ययन गर्नुहुन्छ? तपाईँ किन आज्ञा पालन गर्ने चेष्टा गर्नुहुन्छ? इज इट बिकज यु लभ गड, कि तपाईँ परमेश्वरलाई प्रेम गर्नु भएकोले हो, कि तपाईँ नरकको डरले हो, कि जीवनमा अनिष्ट हुन्छ भने तपाईँ बाइबल पढ्नुहुन्छ, प्रार्थना गर्नुहुन्छ? यदि पढेन भने, यदि प्रार्थना गरेन भने, बाइबल पढेन भने, वा यदि चर्च गएन भने जीवनमा के अनिष्ट हुनसक्छ, के समस्या हुनसक्छ भन्ने डरले हो, कि तपाईँले परमेश्वरले प्रेम गर्नुभएको कारणले गर्दाखेरि सबै कुराहरू गर्नुहुन्छ? वचनकारको उद्देश्य स्पष्ट छ। परमेश्वरको वचन पालन गर्ने उद्देश्यले उसले आफ्नो मार्गलाई, आफ्नो गोडालाई हरेक खराब मार्गबाट जोगाएर राखेको छ। परमेश्वरको वचनलाई प्रेम गर्नु र पापलाई प्रेम गर्नु, यी दुई कुराबीच बेमल छन् भनेर उसले बुझेका छन्। यो दुई कुरा सँगसँगै जान सक्दैन। म परमेश्वरलाई पनि प्रेम गर्छु र म पापलाई पनि प्रेम गर्छु, यो दुईवटा कुरा सँगसँगै जाँदैन। कि त तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ, कि त तपाईँ पापलाई प्रेम गर्नुहुन्छ। भजनकारलाई थाहा छ कि उसले पाप र आफ्नो मुक्तिदाता दुवैको एकै समयमा सेवा गर्न सक्दैन। यु क्यानट सर्भ बोथ मास्टर्स, यु क्यानट सर्भ यु सिन एन्ड सेभियर एट द सेम टाइम। तपाईँ पाप र तपाईँ मुक्तिदाताको एकै समयमा सेवा गर्न सक्नुहुन्न। अनि भजनकारलाई कुरा थाहा छ, तसर्थ भजन परमेश्वरको व्यवस्थाप्रतिको प्रेमले भजनकारको हृदयमा जरा गाडोस् भनेर उसले पापप्रतिको त्यो मोहलाई आफ्नो जीवनबाट हटाउने प्रयास गरिरहेका छन्। अनि उसले हटाउनै पर्छ। जसरी कोठामा उज्यालोको प्रवेश हुने बित्तिकै अँध्यारो हराएर जान्छ, त्यसरी नै परमेश्वरको वचनको प्रेम हाम्रो हृदयमा बढ्दै जाँदा पापप्रतिको प्रेम सेलाउँदै जान्छ। पापप्रतिको प्रेम सेलाउँदै जाँदा परमेश्वरको वचनप्रतिको स्वाद झन्झन मिठो हुँदै जान्छ, महभन्दा पनि मिठो हुँदै जान्छ। पद 103 हेर्नुहोस् न, 103 तपाईँका वचनहरू मेरो जिब्रोमा अति स्वादिष्ट छन्, महभन्दा पनि मेरो मुखमा ती बढी मिठा छन्। भजनकारको लागि सबै संसारिक चिजहरूमध्ये सबैभन्दा मिठो र स्वादिष्ट कुरा भनेको अनन्त वचन, परमेश्वरको वचन हो। अनि त्यसको तुलनामा अरू कुनै पनि कुरा आउन सक्दैन। महको मिठासलाई समेत परमेश्वरको वचनको मिठासले उछिनेको छ। यहाँ परमप्रभुलाई चाखेर हेर कि उहाँ कति भला हुनुहुन्छ। सुप्रिय के यो तपाईँको अनुभव हो? यदि तपाईँ परमेश्वरको जन हो भने इज दिस हाउ, इज दिस वाट यु हेभ एक्सपिरियन्स, कि तपाईँले यो अनुभव गर्नुभएको छ परमेश्वरको वचन आफ्नो मुखमा म भन्दा पनि मिठो पाउनु भएको छ तपाईँले? कि यो तपाईँको लागि केवल बाहिरी ज्ञान मात्र हो? फेरि सुसमाचारको सत्यता जान्ने बित्तिकै कोही पनि स्वत क्रिस्चियन बन्दैन। प्राकृतिक मानिसले सिद्धान्तहरूको बारेमा कुरा गर्न सक्छ, तर्क पनि गर्न सक्छ, बहस गर्न सक्छ। प्रब्लम नचिनेको मानिसले, पापमा परेको मानिसले पनि धेरै विवाद गर्न सक्छ, तर उसले त्यो स्वाद चाहेको हुँदैन। महको बारेमा कुरा गर्ने एउटा कुरा हो, मह मिठो हुन्छ, मह स्वादिष्ट हुन्छ भन्ने कुरा गर्ने एउटा कुरा हो, तर महलाई औँलाले निकालेर खानु त्यसलाई त्यसको स्वाद दिनु अर्को कुरा हो, परमेश्वरको वचनको बारेमा कुरा गर्ने एउटा कुरा हो, तर त्यसको टेस्ट लिनु अर्को कुरा हो। ह्याभ यु टेस्टेड द स्विटनेस अफ गॉड्स वर्ड, कि तपाईँले परमेश्वरको वचनको त्यो स्वादिष्ट मनलाई तपाईँले चाख्नु भएको छ। प्राकृतिक मानिसले धेरै कुरा गर्न सक्छ तर उसले त्यसको स्वाद कहिले पनि महसुस गर्दैन। त्यसरी प्रिय परमेश्वरको सन्तान नबनेकनै ईश्वरशास्त्री बन्न खोज्नु अति नै जोखिमपूर्ण छ। इट्स डेन्जरस टु बिकम अ थियोलोजियन विदाउट बिकम अ चाइल्ड अफ गड, विदाउट बिकमिङ अ चाइल्ड अफ गड। परमेश्वरको सन्तान नबनेकन ईश्वरशास्त्री बन्नु डरलाग्दो कुरा हो। साँचो विश्वास बिनाको ज्ञानले घमण्ड, कपट र सेल्फ डिसेप्सनतिर डोर्याउँछ। र साँचो विश्वासको लागि परमेश्वरको वचन स्वादिष्ट हुन्छ, सुसमाचार मिठो हुन्छ, स्वादिष्ट हुन्छ, र त्यसैमा परमेश्वरको जनहरूले आफ्नो आत्मालाई खुवाउने गर्दछ। यो संसारका आनन्दहरू परमेश्वरका जनको लागि तितो र घिनलाग्दा हुन्छ। परमेश्वरको जनहरू संसारले रमाइलो गर्ने कुरामा रमाइलो गर्दैन, बरु संसारले घृणा गर्ने कुराहरूमा उनीहरू रमाउँछन् र संसारले प्रेम गर्ने कुराहरूलाई उनीहरूले घृणा गर्छन्। ठ्याक्कै अपोजिट, संसारले घृणा गर्ने कुराहरूलाई परमेश्वरका जनहरूले प्रेम गर्छन् र संसारले प्रेम गर्ने कुराहरूलाई परमेश्वरका जनले घृणा गर्छन्। उनीहरू हरेक झुटो मार्गलाई घृणा गर्छन्। 104 हेर्नुहोस् न, हरेक झुटा मार्गलाई, तपाईँको आदेशहरूद्वारा म समशक्ति प्राप्त गर्छु, यसकारण हरेक झुटा मार्गलाई म घृणा गर्दछु। पापको बारेमा कुरा गर्दाखेरि सच्याउँदाखेरि प्रायः क्रिस्चियनहरूले एउटा रक्षात्मक एउटा होइन डिफेन्सिभ एउटा नारा लगाउने गर्छ, मलाई न्याय नगर, तिमी को मेरो न्याय गर्ने, मेरो हृदय परमेश्वरले जान्नुहुन्छ। जब कसैलाई सम्झाइन्छ भाइ ठिक भइरहेको छ तपाईँको जीवनमा, तपाईँले त्यसरी बोल्नुहुन्न थियो, तपाईँको जीवनमा भइरहेको कुराहरू त्यो हेरिरहँदाखेरि मलाई लाग्दैन तपाईँ क्रिस्चियन हुनुहुन्छ, तपाईँले पश्चाताप गर्नुपर्छ, तपाईँ परमेश्वर तर्फ फर्किनुपर्छ भनेर गर्दाखेरि मान्छेले प्रायः त्यही भन्ने गर्छ होइन र, तर के साँच्चै हामीलाई होइन कसैलाई क्रिस्चियन हो वा होइन भनेर जान्ने अधिकार दिएको छैन, हामी जान्न सक्दैनौँ कि हामीले यो कुरालाई परमेश्वरकै जिम्मामा छोडिदिनुपर्छ कि परमेश्वरले मात्र जान्नुहुन्छ को क्रिस्चियन हो को क्रिस्चियन होइन, कि परमेश्वरले को क्रिस्चियन हो र को क्रिस्चियन होइन भनेर त्यो घोषणा गर्ने त्यो न्याय गर्ने जिम्मेवारी चर्चलाई दिनुभएको छैन र। पहिलो कोरिन्थी 5 के भन्छ, पहिलो कोरिन्थी 5 पावलले कोरिन्थीका मण्डलीहरूलाई के भनेका छन्, त्यहाँका विश्वासीहरूलाई के भनेका छन्, बाहिरकाहरूको हिंसा बोर्नु मलाई के खाँचो, तिमीहरूले मण्डलीभित्रकाहरूको अर्थात् क्रिस्चियन दावी गर्ने तर पापमा जिरहने व्यक्तिहरूको न्याय गर्नु पर्दैन र, बाहिरकाहरूको न्याय परमेश्वरले नै गर्नुहुन्छ, तिमीहरूले आफ्नो बीचबाट दुष्ट मानिसलाई निकालिदियो, यो चर्चभित्र भएको व्यक्ति जसले आफूलाई क्रिस्चियन भन्छ ऊ पापमा जिउँछ र उसलाई सम्झाएको छ उसले पश्चाताप गर्दैन, अनि पावलले भन्दैछ चर्चलाई उसलाई तिमीहरूको माझबाट निकालिदियो, उसलाई अक्रिस्चियन घोषणा गर, यो न्याय गर्ने अधिकार तिमीलाई दिएको छ चर्च, दिस इज योर रेस्पोन्सिबिलिटी, तिमीहरूले यो गर्नैपर्छ। साँचो कुरा त्यसका फलबाट चिनिन्छ र क्रिस्चियनहरू तिनीहरूको चरित्रबाट चिनिन्छन्। यदि कोही साँच्चै बचाएका छन्, नयाँ जन्म पाएका छन्, ख्रिस्टको वचनद्वारा उद्धार प्राप्त गरेका छन् भने त्यस वचनले उनीहरूको चरित्रलाई पनि रूपान्तरण गर्छ, त्यो वचनले त्यो सुसमाचार उनीहरूको जीवनलाई पनि सेप गर्छ, आकार दिन्छ, तिनीहरूले हरेक झुटो मार्गलाई त्याग्नेछन्, झुटो मार्गलाई त्याग्ने भजनकाले जस्तै तिनीहरूले आफ्नो आँखा आफ्नो पाखुरा आफ्नो खुट्टाहरू पापबाट क्रुसमा आफ्नो पाप निम्ति मर्नु हुने मुक्तिदातातर्फ फर्काउनेछन्, तिनीहरूले परीक्षाहरूको प्रतिरोध गर्नेछन्, आफ्नो पाप निम्ति शोक गर्नेछन् र दिनौ शरीरका कामहरूलाई क्रुसमा टाँग्नेछन् किनभने तिनीहरूसँग समझ छ, नयाँ मन छ, नयाँ हृदय छ। सो झुटा मार्गहरू पापलाई वर्णन गर्ने अर्को तरिका हो भनेर बुझ्दा हुन्छ, हरेक पाप झुट हो, हामी पाप यसकारण गर्छौँ किनभने हामी झुट अर्थात् पापको झुटमा विश्वास गर्छौँ, पापले सुख सुरक्षा शान्ति र प्रतिष्ठाको प्रतीक्षा प्रतिज्ञा गर्छ, तर आफूले प्रत्येक गरेको कुरा कहिले पुरा गर्न सक्दैन. अदनको बगैँचामा जस्तै पापले आदम अब्बालाई फल खायो भने तिनीहरू परमेश्वर जस्तै हुनेछन् भन्ने प्रतिज्ञा गरेको थियो. तर आदम अब्बाले शैतानको झुटमा विश्वास गरेर उनीहरू पतन भए. र त्यस समयदेखि यता प्राकृतिक मानिस, पापमा मरेको मानिस, ख्रिस्ट बिनाको मानिसहरू प्रत्येक त्यही झुटो मार्गलाई पछ्याइरहेका छन्. परमेश्वर बिना खुसी हुन खोजिरहेका छन्. परमेश्वर आफ्नो जीवनबाट उनीहरूले आफ्नो जीवन आफ्नो हृदयको विषयको सिंहासनबाट उनीहरूले हटाइसकेका छन्. पापमा मरेको मानिसले आफ्नो अपराधमा मरेको मानिसले पवित्र परमेश्वर चाहँदैन, उसलाई परमेश्वर मन पर्दैन. तर अहिले हामी आदममा छैनौँ, हामी ख्रिस्टमा छौँ. हाम्रो अभिभावक परिवर्तन भइसकेको छ. हामी आदमबाट अब हामी ख्रिस्टमा सारिसकेको छौँ. हामी आदममा थियौँ, आदम हाम्रो अभिभावक थियो, अब हामी ख्रिस्टमा छौँ. र हामी जान्दछौँ कि पापका सबै प्रतिज्ञाहरू झुटा हुन् र हामी पापको हरेक झुटलाई घृणा गर्दछौँ. परमेश्वर वचनले केवल हामीलाई ज्ञान मात्रै दिँदैन तर हामीलाई प्रत्येक झुट मार्गहरूबाट जोगिनलाई पनि यसले हामीलाई सहायता गर्छ. हाम्रो चरित्रलाई पनि यसले आकार दिन्छ. पापका झुटहरू कपट, टिपन, घमण्ड, काम वासना, सांसारिकपना र सो धार्मिकताको रूपमा देखा पर्न सक्छ. हामी तिनीहरूलाई घृणा गर्छौँ किनभने सत्य के हो हामीले थाहा पाएका छौँ, हामीसँग समझ छ. हामी प्राकृतिक मानिस जस्तो होइनौँ जसमा समझको कमी हुन्छ. सो प्रिय, तपाईँको लागि प्रश्न भने के परमेश्वरको वचनले तपाईँको चरित्रलाई आकार दिएको छ कि तपाईँले धर्मशास्त्र परमेश्वरको वचनको अध्ययनले के तपाईँको तपाईँलाई अझ भक्तिवान र ख्रिस्ट जस्तै बनाउँदै लगेको छ? प्रिय, सिद्धान्त मात्र सही भएर हुँदैन, ज्ञान मात्र भएर हुँदैन, हाम्रो जीवन र हाम्रो चरित्र पनि सही हुनुपर्छ. परमेश्वर पवित्र हुनुहुन्छ भने थाहा पाउनु पर्याप्त छैन. यदि तपाईँको जीवनमा पवित्रताको कुनै खोजी छैन, रुचि छैन भने परमेश्वर प्रेम हुनुहुन्छ भनेर जान्नु पर्याप्त छैन. यदि तपाईँ आफ्नो जीवनमा प्रेम प्रदर्शन गरिराख्नु भएको छैन भने परमेश्वरबारे तपाईँको ज्ञान बढ्दै जानु पर्याप्त छैन. यदि तपाईँको आराधना पनि बढ्दै गइरहेको छैन भने पापको त्यो भयावह स्वरूपबारे वास्तविकताबारे कुरा गर्नुको के अर्थ यदि तपाईँ अझै त्यसकै दासो तुम्नि बाँचिरहनु भएको छ भने? सुसमाचारबारे कुरा गर्नुको के अर्थ यदि तपाईँको जीवनलाई यसले रूपान्तरण गरिरहेको छैन भने, तपाईँलाई नम्र बनाइरहेको छैन र तपाईँलाई कमजोर ख्रिस्टियनहरूलाई अङ्गाल्न सिकाइरहेको छैन भने, पुस्तकहरूले दराज भर्नुको के फाइदा यदि त्यसले तपाईँलाई प्रेमिलो, नम्र र दयालु व्यक्ति बनाइरहेको छैन भने? आफ्नो घमण्ड त्याग्नुहोस्, पश्चाताप गर्नुहोस्, ढोङबाट फर्किनुहोस्, सो धार्मिकताबाट फर्किनुहोस्. यदि तपाईँ साँच्चै पश्चाताप गर्नुहुन्छ भने, तपाईँ दुष्ट मार्गहरू त्याग्नुहुन्छ भने परमेश्वरले तपाईँलाई क्षमा गर्नुहुन्छ. परमेश्वरको जनहरूले परमेश्वरलाई प्रेम गर्छन् र उहाँको वचनअनुसार जीवनयापन गर्छन्। यदि तपाईँ ख्रिस्टियन हो भने, तपाईँ हिजोको ख्रिस्टियन हुनुहोस्, हिजोको ख्रिस्टियन हुनुहोस् वा तपाईँ पुरानो ख्रिस्टियन होइन, 10 वर्ष 20 वर्ष ख्रिस्टियन हुनुहोस्, इट इज एक्सपेक्टेड अफ यु, तपाईँबाट यही आशा गरेको, यही माग गरेको छ, तपाईँले परमेश्वरलाई प्रेम गर्नै पर्छ र तपाईँ परमेश्वर वचनअनुसार जिउनै पर्छ. एन्ड यु विल डु दिस, तपाईँले त्यो गर्नुहुनेछ. अनि अहिले पनि तपाईँ यदि साँच्चै ख्रिस्टियन हो भने, तपाईँको हृदयमा परमेश्वर काम भएको छ भने, तपाईँ नयाँ गरी जन्मिनु भएको छ भने, यो वचन सुनिरहँदाखेरि यो केवल काममा मात्र अडिरहेको छैन, तपाईँको हृदयसम्म पुग्छ, तपाईँलाई गाह्रो भइरहेको छ, तपाईँले प्रस्ताव गर्नुहुन्छ र भरै बेलुकी गएर तपाईँ बाइबल खोलेर पढ्न थाल्नुहुन्छ. यदि तपाईँ ख्रिस्टियन हो भने तपाईँ परमेश्वर वचन जिउन थाल्नुहुन्छ. यो सुनेर यसलाई तपाईँ उडाइदिनुहुन्छ, हल्का रूपमा लिनुहुन्छ भने समथिङ इज रङ. तपाईँको कान अझै पनि बहिरा भएको छ, तपाईँको हृदय अझै पनि पापमा मरेको छ, परिवर्तन भएको छैन र यो वचनले तपाईँलाई खासै असर गर्दैन. अनि यदि तपाईँलाई यो वचन खासै असर गरेको छैन भने हामी तपाईँलाई ख्रिस्टका अनुयायी मान्दैनौँ. यसको अर्थ यदि तपाईँलाई त्यस्तो भइरहेको छ भने कृपया पस्ताव गर्नुहोस्, फर्किनुहोस्, ख्रिस्ट कहाँ आउनुहोस् र ख्रिस्टमाथि विश्वास गर्नुहोस्. पहिले ख्रिस्टको त्यो बचाउने कार्य तपाईँको जीवनमा लागु नभइकन तपाईँले परमेश्वरलाई प्रेम गर्न सक्नुहुन्न. पहिले परमेश्वरको प्रेम नचाहिकन तपाईँले परमेश्वरलाई प्रेम गर्न सक्नुहुन्न. परमेश्वरको प्रेम पाएकाहरूले परमेश्वरलाई प्रेम गर्छन् र उहाँको वचन हुन्छ, जिउँछन्. फेरि परमेश्वरको सन्तानको लागि परमेश्वरको वचनको अध्ययन बौद्धिक खोज मात्र होइन, यो त गहिरो र जीवन रूपान्तरण गर्ने भक्ति पनि हो, भक्ति पनि हो. परमेश्वरको वचन अध्ययन भक्ति होस् तपाईँको निम्ति, केवल यो ज्ञानको निम्ति खोज मात्र नहोस्. परमेश्वरको जनहरू परमेश्वरको वचनद्वारा समझदार बन्दै जान्छन्, बुद्धिमान बन्दै जान्छन्, यो भक्ति संसारमा भक्तिपूर्ण जीवन जिउँछन्. सबै एकातिर लागिरहँदाखेरि, यो भिड लागिरहँदाखेरि, सबैले एकातिर भिड लागेर जम्मा भएर पापको उत्सव मनाइरहँदाखेरि परमेश्वरको जन भने ऊ एक्लै हुन्छ, परमेश्वरको वचन खोलेर ऊ पढ्छ, ऊ अनन्ततर्फ आफ्नो आँखाहरू लगाउँछ. उसले परमेश्वरको वचनको माध्यमद्वारा पाप र परीक्षामाथि विजय हासिल गर्छ. उसले पवित्रताको खोजी गर्छ, परमेश्वरको वचनलाई प्रेम गर्छ र परमेश्वरको वचनलाई आनन्दित हुन्छ. र उसको जीवनमा जस्तोसुकै परिस्थिति आइपरे तापनि, चाहे त्यो सतावट होस्, त्यो दुःख कष्ट होस्, उनीहरू परमेश्वरको वचनबाट कहिले पछि हट्ने छैन. के त्यो तपाईँ हो? आउनुहोस् हामी प्रार्थना गरौँ.